This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार 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 सधैँको आइतबार चाहिँ 36 देखि 37 बजेसम्मको लागि अब हामी भोइस अफ शांग्रीला लिएर आइसकेका छौं र युवा संसारका साथीहरू एक घण्टा कार्यक्रम गरेर मिठा मिठा कुराहरू अझै गीतहरू पनि राम्रा राम्रा प्रस्तुतिहरू गरेर गइसक्नु भएको छ। अबको एक घण्टा पनि हामीले भोइस अफ शांग्रीलामा अझै रोचक कुराकानीहरू गर्नेछौँ। अझै यहाँहरूलाई एक घण्टासम्म पूर्ण रूपले मनोरञ्जन राख्नेछौँ। त्यति मात्र होइन, हामीले विविध रोचक जानकारीहरू पनि दिनेछौँ। र खगेन्द्रजी, आज हामीसँग कस्ता कस्ता प्रसङ्गहरू छन्?
हामी प्रसङ्ग कस्ता कस्ता जोड्छौँ भने नवीनजी, हामी विदेशमा छौँ, नेपाली भूमि, भुटानी भूमि, जहाँ हामी विदेशमा आफ्नो कर्मभूमिबाट, जन्मभूमिबाट धेरै टाढा भएकोले गर्दा हामी विदेशमा बसेर के कस्ता कार्यक्रम गर्दैछौँ, यस्ता छोटो जानकारी हामी यसमा दिनेछौँ। र अरू रमाइला गीत सङ्गीत साथै रमाइला प्रस्तुतिहरू पनि हामी बिबिचमा यहाँहरूलाई जानकारी दिनेछौँ।
श्रोताहरूलाई बताउन चाहन्छु, नेप्लिज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको यो प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम हो र हामी आज 211 श्रृङ्खलामा छौँ। यदि यहाँले चाहिँ हामीलाई प्रतिक्रिया दिन चाहनुहुन्छ भने तपाईँले फेसबुकमा गएर www.facebook.com/shangrilakaawazmा पोस्ट गर्न सक्नुहुन्छ। र त्यति मात्र होइन, हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ। त्यसको लागि radio.adelaide.edu.au गएर सुन्न सक्नुहुन्छ। र त्यति मात्र होइन, हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने 8313500 चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्छौँ।
यसै गरी तपाईँ हामीलाई पनि अनलाइन सुन्न सक्नुहुन्छ। र यदि तपाईँ पनि केही सूचना, केही जानकारी दिन चाहनुहुन्छ भने भोइस अफ शांग्रीलालाई, तपाईँ केही कार्यक्रम गर्दै हुनुहुन्छ, केही कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई सूचना पठाउनुहोस्, मेसेज पठाउनुहोस्, हामी तपाईँको मेसेज हुबहु प्रस्तुत गरिदिनेछौँ।
अब कार्यक्रमलाई सुरु गर्न चाहन्छु एउटा राष्ट्रिय गीतबाट। राष्ट्रिय गीत पस्किन पर्यो अब खैनजी, अवश्य पनि
एकदमै त्योभन्दा पहिला नवीनजी, म आजको पञ्चाङ्गबाट कार्यक्रम सुरुवात गर्ने अनुमति चाहन्छु एकदमै। र आज मिति विक्रम सम्म 2070 साल मङ्सिर 30 गते, यानि कि मङ्सिर महिनाको अन्तिम, यो आजको रहेको कार्यक्रम अन्तिम कार्यक्रम रहेको छ मङ्सिर महिनाको। र शुक्ल पक्षको त्रयोदशी तिथि आइतबार, नेपाल सम्मत 1134, अङ्ग्रेजी पात्र अनुसार इस्वी सन् 2013 डिसेम्बर महिनाको 15 तारिक। र अहिले यहाँ एडिलेडमा बेलुकीको 6:35 गइसकेको छ भने नेपालमा अपराह्नको 2:50 छ। र श्रोताहरू, हामी यो पहिलो सेगमेन्ट अन्तर्गत हामीले पञ्चाङ्ग प्रस्तुत गरिसक्यौँ भने अबको कार्यक्रम अर्को दौडानमा कार्यक्रमको साङ्गीतिक कोशेली यहाँहरूलाई पहिलो साङ्गीतिक कोशेली राख्न चाहँदैछु। राष्ट्रिय गीत जुन रहेको छ स्वर्गीय नारायण गोपालको आवाजमा, म मरे पनि मलाई मेरो देशको माया लाग्छ।
म मरे पनि मलाई मेरो देशको माया छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ। म मरे पनि मलाई म खेले जहाँ मुर्के आगन प्यारो छ, यो छाती भित्र लुकेर आउने माया नै माया छ, माया नै माया छ। मरे पनि मलाई मेरो देशको माया छ यो छाती भरि मुरी का मुरी नेपालको माया छ म मरे पनि
वास्तवमै श्रोताहरू म मरे पनि मलाई मेरो देशको माया छ जहाँ गए पनि जहाँ गए पनि आफ्नो जन्मभूमि भनेको चाहे सिस्नो पानी नै खाएर किन हामी नबाँचौँ नबसौँ तर आफ्नो देशमा देशको गुणगान गर्दै थिए स्वर्गीय गायक नारायण गोपाल र यति बेला हामी बोलिरहेका छौँ रेडियो रिले 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत भोइस अफ साङ्गिला नेपिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गिलामा र यति बेला हामी साथ दिइरहेका छौँ यहाँहरूलाई हामी यहाँहरूकै नियमित प्रस्तुता म खगेन्द्र
र म नवीन र कार्यक्रमलाई अगाडि बढाउने क्रममा चाहिँ यतिखेर हामी अब तपाईँलाई धेरै प्रस्तुतिहरू राजनीतिका कुराहरू हामीले धेरै लामो समयदेखि गऱ्यौँ समसामयिकका कुराहरू पनि लामोदेखि गरेका छौँ होइन अब चाहिँ के फरक गरौँ सकेसम्म चाहिँ अझै यो समयमा चाहिँ मनोरञ्जनका कुराहरू गरौँ होइन त्यति मात्र होइन एउटा मन छुने कुराहरू गरौँ होइन र त्यसै क्रममा चाहिँ आज मैले निष्प्रप साझेजीको चाहिँ एउटा गजल छ होइन
नवीनजीको मैले प्रसङ्ग काट्न चाहेँ मैले के बुझाउन चाहेँ हामी विदेशमा बसेर भए पनि नेपालको राजनीतिक नेपालको आर्थिक चाहे नेपालको मात्रै नभएर विश्वमा भएका सामाजिक आर्थिक भइरहेको घटनालाई हामी यथार्थमा ल्याएर यहाँहरूमा राख्ने गरिरहेका छौँ होइन
खेन्द्रजी हजुर त्यसलाई कसरी एकदमै राम्रो कुरा हो होइन तर सधैँभरि दाल भात मात्र खाइरह्यो भने कहिले काहीँ रोटी खायो भने मुख फेरिन्छ भनिन्छ नि त त्यस्तै मैले मुख फेर्न खोजे हो होइन एउटा गजल चाहिँ मैले निष्प्रभ साँझीको चाहिँ गजल बारीको कान्लो मिचियो कोही बोल केही बोलिन सोचे छिमेकी हो बारीको कान्लो मिचियो केही बोलिन सोचे छिमेकी हो गाह्रो साह्रो पर्दा काम लागेको छ खेतमा आली मिचियो केही बोलिन पछाडि फर्किए गाउँले हो मर्दा काम लागेको छ यसपालि त देशको सिमाना नै मिचिएको छ इतिहास पल्टाए न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ मेरो देशको छातीमा कुल्चिनेको सामु अहिले त मलाई मेरो खिया लागेको खुकुरी उदाउने रहर जागेको छ रहर जागेको छ
साह्रै राम्रो प्रसङ्ग यो यसले त धेरै देशप्रतिको अलिक भावुक पनि देखाउँछ यसले धेरै यो गजलले धेरैतिर पनि झल्काउँछ नवीनजी
अवश्य पनि बुझेँ यो यसले धेरै कुराहरू चाहिँ समावेश गरेको छ र अहिले अब यसको गीत पनि आउँदैछ बारीको कान्लो भन्ने गीत पनि निकाल्दै हुनुहुन्छ निष्प्रभ साहजी उहाँ चाहिँ सिडनीमा बस्नुहुन्छ र उहाँ अहिले चाहिँ नेपालमा हुनुहुन्छ तर उहाँको अहिले पढाइको क्रममा अध्ययनको क्रममा चाहिँ सिडनी हो उहाँ चाहिँ अहिले हाल बसोबास गरेको चाहिँ उहाँले यस्तै उहाँ चाहिँ एउटा साहित्यकार पनि हो र विभिन्न समयमा गीतहरू पनि लेख्नुहुन्छ र उहाँले मलाई लाग्छ दुईवटा किताब प्रकाशन गरिसक्नु भएको छ एउटा अहिलेको उदाउँदो युवा साहित्यकार भन्न रुचाउँछु उहाँलाई मैले उहाँको गजल प्रस्तुत गरेको थिएँ अब भने खगेन्द्रजी हामी के गरौँ भने यो देशको कुरा आइसकेपछि अब सकारात्मक कुरातर्फ लागौँ होइन
एकदमै
हामीमा पोजिटिभ एटिट्युड है सकारात्मक सोच कतिको छ त अनि हामीले सकारात्मक सोच गर्नको लागि के गर्नुपर्छ त कहिले चाहिँ हामीले देख्न सक्छौँ नि हामीले सकेसम्म जहाँ पनि यो भएन त्यो भएन होइन
तपाईँ बोल्दै भए पनि एउटा सानो उदाहरण दिउँ न
एकदमै
तपाईँले मैले यो कलम दिएँ भने खगेन्द्रजीको यो कलम राम्रो लेखेन
एकदमै हाम्रो चाहिँ कमेन्ट बढी कमेन्ट गर्ने नेगेटिभ कमेन्ट अझ पोजिटिभ भन्दा पनि नेगेटिभ कमेन्ट गर्ने बानी हाम्रो छ होइन अब यो यही सकारात्मक सोचको बारेमा चाहिँ एउटा छोटो रिपोर्ट चाहिँ यहाँलाई हामी सुनाउँदैछौँ
हजुर
सम्पूर्ण श्रोताहरू नमस्कार हामीले यो कार्यक्रममा विभिन्न विषयवस्तुमा कुराकानी गरिरहेका हुन्छौँ आज भने म तपाईँलाई सकारात्मक सोचको बारेमा के कुरा बताउँदैछु भनिन्छ नि संसारलाई बदल्नु छ सुरु आफैबाट गर्नु छ सकारात्मक सोचको सुरुवातले सुखद अनुभूति सही कर्म सही व्यक्तित्व र राम्रो भाग्य बन्छ भने नकारात्मक सोचको सुरुवातले दुःख चिन्ता पीर र टेन्सनको अनुभूति खराब कर्म गलत व्यक्तित्व र भाग्य समेत बिग्रिएको हुन्छ सकारात्मक विचारले हामीलाई सधैँ सुखद परिणाम र सफलता हासिल गर्न ऊर्जा दिइरहेको हुन्छ त्यसैले आउनुहोस् हामी पनि आजदेखि सकारात्मक सोचौँ र जीवनमा सुख र आनन्दको अनुभव गरौँ हामी हाम्रो समाजमा आज कसैलाई गाली गरिरहेका हुन्छौँ फलानोले त्यो गरेन फलानोले यो गरेन भनेर गाली गरिरहेका हुन्छौँ तर कसैलाई गाली गरेरै हामी बन्ने भए हाम्रो देश बन्ने भए सायद अहिले नेपाल स्वर्ग बन्थ्यो होला हाम्रो समाज पनि स्वर्ग बन्थ्यो होला तर पनि म निराश हुनुपर्ने कारण चाहिँ देख्दिनँ हामीले गर्न सक्छौँ हामीले नयाँ आयाम लिन सक्छौँ अत आज हरेक मानिसले देश र मानवता समुदायमाथि सकारात्मक सोच राख्दै सकारात्मक बाटो पैदाउने हो भने अवश्य पनि हामी उज्यालो किरण पाउन सक्छौँ कसैको बदनामी गरेर जीवन बिताउनुको सट्टा म समाजप्रति म देशप्रति के गर्न सक्छु भन्ने सोच लिने हो भने हरेक नकारात्मक सोचहरू आफै विलीन हुन्छन् यहाँ कसैले कसैलाई दुःख दिनु पर्दैन कसैले कसैको गाँस खोज्नु पर्दैन अङ्गुली मालहरू पनि नयाँ नवीन सोचको निर्माण गर्छ सकुनीहरू पनि मानवता देशप्रेमको गुलियो चक्कामा भुल्छन् सकारात्मक सोच समाजको लागि सकारात्मक बाटो मानव संसारको लागि संसारमा राम्रा मान्छेको पनि कमी छैन अब त्यो राम्रो मान्छे तपाईँ भन्नुपर्छ अब हामी आफै नवीन सोचले अगाडि बढ्ने भर्याङको आवश्यकता छ हामी मध्ये यो साउथ अस्ट्रेलियामा बसेर पनि विभिन्न क्षेत्रमा दिलचस्पी राख्छौँ अझ नेपालको राजनीतिक कुराकानीहरूमा हामी बडो दिलचस्पी भएर जोसिएर आफ्नो विचारहरू अगाडि राख्न पनि पछि पर्दैनौँ म पनि विभिन्न कार्यक्रमहरूमा गएँ त्यहाँ जाँदा चाहिँ के पाउँछु भने उहाँहरूले आफूलाई जुन कुरा चित्त बुझ्दैन ती कुराहरू बताउनुहुन्छ उहाँहरू झुर्मुराउनुहुन्छ तर त्यसले समाधानतर्फ केही फलदायी चाहिँ योगदान दिइरहेको हुँदैन आज चाहिँ मौलिक मूल्याङ्कन र सन्तुलित समालोचना गर्नेहरूको कमी छ कि जस्तो लाग्दैछ हामीले एउटै समस्याको भकुण्डोलाई सबैले उल्टाई पल्टाई हेर्छौँ अनि आफ्नै सुरमा लात हानिदिन्छौँ अहिले मेरो दिमागमा खड्किएको कुरा के भने किन हामी समस्या मात्रै देख्छौँ हुन त यहाँलाई लाग्छ सक्छ समस्या नै नदेख्ने हो भने समाधान कसरी खोज्न सकिएला? तर मेरो भनाइ के भने, हामीले आफ्नो शक्ति, समय र मन केमा खर्च गर्न चाहनुहुन्छ? मात्र समस्या उलाउनुमा, फलानो यस्तो भएन, फलानो चिज उस्तो भएन, फलानो ठाउँमा यस्तो भएन, घरमा साथीहरूसँग, कार्यालयमा, भेटघाटमा, चिया पिउँदा हामी आम नेपालीहरू यसरी नै कुरा गरिरहेका हुन्छौँ। यस्तो भएन उस्तो भएन भनेर चाहे हामी जतिसुकै फलाकौँ, त्यसले एउटा चामलको गेडोलाई भातको सीतासम्म पनि गराउन सक्छ जस्तो मलाई लाग्दैन। दोहोरैतिरै समस्याको मात्र किन कुरा गर्ने? अब हामीले समाधानतर्फ पनि योगदान दिउँ न। अझै पनि हामी समस्या भनेर झुरमुराउन भन्दा समस्याको समाधानतर्फ योगदान दिएर समाजलाई, देशलाई अगाडि बढाउँ। जुन ठाउँमा छँदैछ त्यसप्रतिको हाम्रो नकारात्मक दृष्टिकोण र प्रतिक्रियाले झन् अन्यल र विकार थपिदिन्छ। झन् दुःख लाग्दो कुरा त यो छ कि नकारात्मक कुराको लागि हामीसँग यति विधि फुर्सद छ, एउटै घटना वा वस्तुप्रति हाम्रो फरक फरक प्रतिक्रिया हुने गर्छ। हामीलाई थाहा छ नि, पसिना, खकार, सिगान जस्तै रिस, द्वेष, वैरीभाव, ईर्ष्या, घृणा जस्ता नकारात्मक प्रतिक्रियाहरू हामीभित्र उत्पन्न हुने विकारहरू हुन्। यदि यस्ता विकार तपाईँभित्र धेरै उत्पन्न हुन्छ भने रोग तपाईँभित्र पनि छ, या त तपाईँसँग वातावरणलाई ठेक्न सक्ने आन्तरिक शक्ति वा सहनशीलताको कमी छ। भनिन्छ नि, विजयको सुरुवात आफैलाई जितेर गर्नुपर्छ। आखिर समस्या र कमजोरी त हामी आफूभित्र पनि छँदैछ, त्यसैले सबैले अरूलाई भन्दा पहिले आफूलाई सुधार्न थालौँ। सबैले आफ्नो ठाउँमा बसेर आफ्नो कर्म र कर्तव्यप्रति खुरुखुरु पालना गरेर यो संसार कस्तो हुन्थ्यो होला? सोच्नुहोस् त, म आफूलाई सुधार्छु, तपाईँ आफूलाई सुधार्नुहोस्, यसरी हाम्रो घर, समाज र हाम्रो देश नेपाल पनि सुधार्न सक्छौँ। अब यही भावनाको विकास गरौँ, त्यसपछि देश र संसार अझ सुन्दर हुनेछ। अब हामी प्रण गरौँ, हाम्रो मुखबाट अरूको बारेमा नकारात्मक कुरा निस्किनुभन्दा पहिले हामी आफैभित्र त्यो कमजोरी छ कि छैन भनेर केलाउनेछौँ। आफूभित्रको सम्पूर्ण नकारात्मक शक्तिलाई माया, सेवा, सद्भाव, सहयोग जस्ता सकारात्मक ऊर्जामा बदलौँ। म अब उपरान्त कसैको कुरा काट्दिन, किनभने म आफै सर्वगुण सम्पन्न मानिस छैन। यो मन्त्र बारम्बार याद गरौँ। यसरी सकारात्मक सोच लिएर हामी हाम्रो समाजको र यो सम्पूर्ण मानव जगतलाई सकारात्मकमय गराउँ। र अवश्य पनि त्यो उज्यालो किरण, मैले अघि भने जस्तै त्यो उज्यालो किरण आउनेछ, संसारलाई बदल्नेछ। संसारलाई बदल्नु छ त सुरु आफैबाट गरौँ। अहिले नगरे कहिले, हामीले नगरे कसले?
श्रोताहरू, अवश्य पनि हामीमा सकारात्मक सोचको कमी छ। हामी धेरै अरूका कुरा गर्छौँ, आफ्ना कमी कमजोरीहरू औलाउनको लागि हिचकिचाउँछौँ। अहिले हामी अरूका कुरा गर्दा गर्दै हामीलाई आफ्ना कमी कमजोरी थाहा नभएको महसुस भएको हो या होइन, त्यो आफूले पत्ता लगाउनुपर्छ। र मैले यो सानो टिपोट किन गराएँ भन्दा, अहिले नेपाली समुदाय वा भुटानी समुदाय हामीले धेरै डिभाइडेड देख्न सक्छौँ, विभिन्न ग्रुपिजम देख्न सक्छौँ त्यसमा चाहिँ, जसले गर्दा चाहिँ एउटा नकारात्मक टिप्पणीहरू भएको छ त्यसभित्र पनि। यो डिभाइडेडले चाहिँ हामीलाई अगाडि लान सक्दैन। सकेसम्म हामी युनाइट भएर एक मुठी हुनको लागि पाँचवटा औँला कस्नुपर्छ र बल्ल मुठी हुन सक्छ। त्यस कारणले गर्दा हामी सबै मुठी भएर सकारात्मक सोचले अगाडि बढ्यौँ। कसैले कसैको टाउको काट्नु पर्दैन, कसैले कसैको गाँस खोज्नु पर्दैन, मात्र सकारात्मक सोचको विचारलाई चाहिँ हामीले सकारात्मक सोच्यौँ भने मात्र अगाडि बढ्न सकिन्छ। र हामीले त्यो सकारात्मक सोच चाहिँ आफूबाट सुरुवात गर्नुपर्छ। तपाईँले एक एक व्यक्तिले गर्दा परिवर्तन हुनसक्छ। हामीले उदाहरणहरू पनि हेर्न सक्छौँ। हामीले केही दिन अगाडि नेल्सन मण्डेलाको कुरा गऱ्यौँ। नेल्सन मण्डेलाले सुरुवात आफैले गरेका थिए, र यस्ता थुप्रै व्यक्तिहरू छन् जसले एक्लै परिवर्तन सम्भव छ भनेर देखाएका छन्। त्यो परिवर्तन, अब त्यो सकारात्मक परिवर्तन ल्याउनको लागि तपाईँले आफ्नो क्षेत्रबाट पनि पहल गर्नुहोस्, तपाईँले आफ्नो ठाउँबाट पहल गर्नुहोस्। नेपाली समुदाय होस् या भुटानी नेपाली समुदाय होस्, यी दुईवटै समुदायलाई अझै एक गराएर लिएर जाउँ, जसले गर्दा चाहिँ समस्या समाधानमा अझै ठुलो सहयोग हुनेछ, र यो अस्ट्रेलियामा, साउथ अस्ट्रेलियामा अझै यसलाई मजबुत गराउनेछ, एउटा दरिलो रूपले अगाडि लानको लागि सहयोग गर्नेछ। अब हामी फुटेर होइन, अब हामी जुटेर अगाडि बढ्नुपर्छ। सकारात्मक सोच विकास गर्दै आजैबाट, आफैबाट परिवर्तनको सुरुवात गरौं।
र श्रोताहरू, अहिले नवीनजीले जुन प्रस्तुत गर्नुभयो, जुन सकारात्मक सोच हामीले जहिले राख्नुपर्छ, तथापि हामीले सोच राख्यौँ भनेदेखि चाहिँ हामीलाई यसले भावीमा गएर सबैमा एउटा सकारात्मक सोच, मानवताको नातामा जहिले पनि सकारात्मक सोच भइरहने, नकारात्मक कहिल्यै बस्दैन भन्ने हामीले यहाँ छोटो नवीनजीले प्रस्तुत गर्नुभयो। र श्रोताहरू, हामी बोलिरहेका छौँ भोइस अफ साङ्ग्रिला रेडियो डिलाइट 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत भोइस अफ साङ्ग्रिला, र यति बेला हामी कार्यक्रमको मध्यभाग नेर आइसकेका छौँ श्रोताहरू। र हामीलाई यहाँ एउटा मेसेज प्राप्त भएको छ, पठाउनु हुनुहुन्छ केशव सापकोटा र रूपा गौतम सोलपुरीबाट, र उहाँहरू भन्नुहुन्छ भोइस अफ साङ्ग्रिलाका प्रस्तुताजी खगेन्द्रजी र नवीनजीलाई नमस्कार भन्नुहुन्छ। हाम्रो पनि नमस्कार केशवजी र रूपाजीलाई, र मेरो अनुरोध प्रस्तुत गरिदिनु होला भनेर लेख्नु भएको छ। आज 15 डिसेम्बर हाम्रो सुपुत्र पुकार सापकोटाको जन्मदिन परेको हुँदा बाबुको सुख शान्ति दीर्घायु एवं उत्तरोत्तर प्रगतिका साथै बाबुको हरेक पाइलामा सफलता मिलोस्, यही शुभकामना दिन चाहन्छु भनेर भन्नुभएको छ। उहाँका सुपुत्र श्री पुकार सापकोटा बाबुको आज जन्मदिन परेको छ। वैष्णव साङ्गीला र हाम्रो तर्फबाट पनि बाबुको जन्मदिनको शुभकामना, हाम्रो तर्फबाट पनि
शुभकामना, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौँ। उहाँको जीवन स्वस्थ रहोस्, मस्त रहोस्, व्यस्त रहोस् भन्न चाहन्छौँ। हो भने खैनजी, हामीले अघि साहित्यका कुराहरू पनि गरेका थियौँ, र अहिले हामी लामो समय भयो साहित्यका कुरा पनि अहिले कम गरेका थियौँ, किनभने नेपालको समसामयिक कुराकानी गरेर खैनजीले केही कुरा चाहिँ अझै त्यहाँ जोड्न खोज्दै हुनुहुन्छ।
नवीनजी, मैले यो जुन पुकारजीको जुन रूपा सापकोटा, रूपा गौतम र केशव सापकोटाले पठाउनु भएको जो अनुरोधलाई मैले जे गीत बजाउन चाहेँ, त्यो नानीको लागि ह्याप्पी बर्थडे र हाम्रो तर्फबाट पनि शुभकामना दिनको लागि हामीले गीत बजाउन प्रस्तुत गर्छौं।
त्यसपछि चाहिँ अब हामी अझै श्रोतालाई भनौँ, त्यसपछि हामीसँग भएका साहित्यिक कुशलीहरू यहाँमाझ पस्किनेछौँ। त्यसकारणले गर्दा रेडियो छोडेर अन्त कतै नजानुहोला, हामीलाई सुन्दै गर्नुहोस्, र अवश्य पनि तपाईँका मनका व्यथाहरू लिएर आउनेछौँ, तपाईँका मनका खुल्दुलीहरू लिएर आउनेछौँ, तपाईँका मनका ती हाँसोहरू लिएर आउनेछौँ।
र स्वीकार्नुहोस् श्रोताहरू, यो पुकार सापकोटाको लागि यो जन्मदिनको शुभकामनाको यो गीत।
तिमी सँगै छ यो मन यो खुसीको मौसममा खुसीको छ यो तन जिन्दगीको आरोहमा तिमी सँगै छ यो मन डुबो सरी फैली जाऊ सुकर्माको कामना बधाई छ तिमीलाई शुभ दिनको कामना अँध्यारोमा ज्योति छ र यही छ मेरो भावना
यो मिठो सांगीतिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा र यो कार्यक्रम हरेक आइतबार 36 देखि 37 सम्म आउने गर्दछ र तपाईँहरूलाई बताउन चाहन्छु हामी 35 देखि 37 सम्म नेपाली कार्यक्रम हुने गर्छौ र 35 देखि 36 सम्म युवा संसार हुने गर्छ भने 36 देखि 37 सम्म भोइस अफ साङ्ग्रिला चल्ने गर्छ र हामी यो 2 घण्टा नै भनौँ 2 घण्टाको यो लामो बसाइमा विभिन्न गतिविधिका कुराहरू गर्छौ विभिन्न लेख रचनाका कुराहरू गर्छौ र विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग पनि कुराकानी गर्छौँ र साउथ अस्ट्रेलियामा रहेका नेपालीहरूको मनको कुरा गर्छौँ मनका व्यथाका कुरा गर्छौँ र साथसाथै यहाँको यहाँ हाँसेको बेला त्यो मन्द मुस्कानको पनि कुराकानी गर्छौँ र श्रोताहरू कार्यक्रमलाई अगाडि बढाउने क्रममा यतिखेर मेरो हातमा छ रमेश अर्यालले प्रेषित गर्नुभएको हामीलाई फेसबुकमा प्रेषित गर्नुभएको एउटा गजल छ उहाँ वैशव साङ्गलीलाको फेसबुक साथी हुनुहुन्छ उहाँले प्रेषित गर्नुभएको थियो यो गजललाई म वाचन गर्न गइरहेको छु मुटुभरि पीडा बोकी बसेको छु परदेशमा नहेन भित्रै आँसु रोकी बसेको छु परदेशमा दुःख पर्दा कठै भनी बोलाउने कोही नहुँदा वेदनाका घाउ छपी बसेको छु परदेशमा आफ्ना आँखा सामु हेर अन्यायको भेद बग्दा पराईकै पाउ ढोगी बसेको छु परदेशमा अत्याचारकै विरुद्धमा मुठी कस्ने यी हात मेरो रात सलाम ठोकी बसेको छु परदेशमा हाँसो अनि सुखीहरू पराईलाई पेवा हुँदा सारा दुःख कष्ट भोगी बसेको छु परदेशमा रमेश अर्याल फेसबुक साथीले प्रेषित गरेको यो गजल हामीले प्रेषित गरेका छौँ यदि यहाँले पनि गजल लेख रचना प्रेषित गर्न चाहनुहुन्छ भने हामीलाई पठाउन सक्नुहुन्छ त्यसको लागि तपाईँले फेसबुकमा गएर लगइन गर्नुपर्ने हुन्छ www.facebook.com/sangrilakaawajharuma र अवश्य पनि यहाँले पठाएको रचना हामीले यहाँबाट प्रेषित गर्नेछौँ त्यति मात्र होइन तपाईँले कुनै पनि समसामयिक कुराहरूमा प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने 83135000 यो चाहिँ साउथ अस्ट्रेलियामा भएका साथीहरूले चाहिँ यसमा कल गर्न सक्नुहुन्छ र
यसै गरी श्रोताहरू यदि तपाईँ फेसबुकमा एड हुनुहुन्न भनेदेखि फेसबुकमा भोइस अफ साङ्गला एड गर्नुहोस् र यदि हामीलाई फेसबुकबाट पनि अलग हुनुहुन्छ र हुनुहुन्न भने हामीलाई इमेल मार्फत पनि तपाईँले कुनै सूचना गजल साहित्यका कुनै लेख रचना हामीलाई प्रेषित गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना रहेको छ radio.nepali@gmail.com यदि तपाईँ पनि प्रचार गर्न चाहनुहुन्छ र रेडियो अडिलेडको एड्रेस ठेगानामा पठाउन चाहनुहुन्छ भनेदेखि भोइस अफ साङ्ग्रिला कार्यक्रम भोइस अफ साङ्ग्रिला 228 नर्थ टेरिस एडिलेड 5000 साउथ अस्ट्रेलिया लेख्नुभयो भने तपाईँको लेख रचना हामी सहजै प्राप्त गर्नेछौ
यतिखेर रेडियोको घडीमा 7 बजिसकेको छ अब भने हामी लाग्न चाहन्छौ समाचारतर्फ अबको केही बेरमा हामीले समाचार प्रस्तुत गर्नेछौँ नेपालमा भएका समसामयिक घटनाहरू राजनीतिक कुराहरूको बारेमा हामी समाचार प्रस्तुत गर्नेछौँ र सुरुमा हामी सुरु गर्न चाहन्छौँ प्रमुख समाचारबाट उच्च स्तरीय राजनीतिक समितिको निरन्तरतामा विवाद मर्न तयार छु तर दक्षिणपन्थी हुन्न वैद्य। त्यसै गरी चीनले चन्द्रमामा मानवरहित यान सफलतापूर्वक अवतरण गरेको छ। त्यसै गरी अन्य जानकारीहरू दिनेछौ। हामी लाग्न चाहन्छौ उच्च स्तरीय राजनीतिक समितिको निरन्तरतामा विवाद बाट। उच्च स्तरीय राजनीतिक समितिलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा प्रमुख राजनीतिक दलहरूबीच विवाद देखिएको छ। नेपाली कांग्रेस, एमाओवादी र मधेसी मोर्चा उच्च स्तरीय संयन्त्रलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने एमाले यसको विपक्षमा देखिएको छ। समितिको म्याद आइतबारदेखि सकिँदैछ। शनिबार बबरमलमा करिब 3 घण्टा बसेको उच्च स्तरीय राजनीतिक समितिको बैठकमा यो समितिलाई निरन्तरता दिने कि नदिने भन्नेमा विवाद देखिएको हो। हामी र कांग्रेसका साथीहरू नयाँ सरकार गठन नहुन्जेल समितिलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा देखिनुभयो। एमालेका साथीहरूले अब किन चाहियो र भन्ने प्रश्न उठाउनुभयो। बैठकपछि एमाओवादी नेता नारायण काजी श्रेष्ठले बताउनु भएको थियो, बैठकमा निर्वाचनमा भएको धाँधलीबारे आयोग बनाएर छानबिन गरिनुपर्छ भन्ने आफूहरूको माग राखेको र कांग्रेस एमालेका नेताले संसदीय समिति मार्फत छानबिन गर्न सकिने अडानमा रहेकाले समिति हुन नसकेको श्रेष्ठले बताउनुभयो। तर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषयमा प्रतिबद्धता जनाउन भने सबै पक्ष तयार देखिएको उहाँले बैठकपछि जानकारी बताउनु भएको थियो। बैठक बिना निष्कर्ष टुङ्गिए पनि आइतबार बेलुका 4 बजे पुनः बस्ने दलहरूबीच सहमति भएको छ। बबरमल स्थित शान्ति कोषको सचिवालयमा बसेको बैठकमा कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलका शीर्ष नेताहरू सहभागी भएका थिए। एकीकृत नेकपा माओवादी लगायत साना दलले शुक्रबार पेरिस डाँडामा बैठक गरेर धाँधलीबारे छानबिनका लागि उच्च स्तरीय आयोग नबनाए संविधान सभामा नजाने सामूहिक निर्णय गरेका थिए। सो निर्णय अनुसार शनिबार समितिको बैठकमा एमाओवादी प्रस्तुत भएको थियो, तर कांग्रेस र एमाले भने निर्वाचनमा धाँधलीबारे उच्च स्तरीय आयोग गठन गर्नेबारे अहिलेसम्म सहमति देखाएको छैन।
कांग्रेस र एमाले ए माओवादीलाई चित्त बुझाएर संविधान सभामा ल्याउन आइतबार मध्यमार्गी प्रस्ताव ल्याउने तयारी गरेका छन्। दुवै दल संविधान सभाको निर्वाचनको औचित्यमाथि नै प्रश्न खड़ा हुने गरी भने आयोग बनाउन तयार छैनन्। तर माओवादीले ए माओवादीले उठाएका सबै विषयलाई सम्बोधन हुने गरी मध्यमार्गी प्रस्ताव ल्याइने कांग्रेसका एक नेताले बताए। उनका अनुसार कांग्रेस र एमाले आयोगको सट्टा संविधान सभा अर्थात व्यवस्थापिका संसदबाट संविधान सभा निर्वाचनलाई अध्ययन अनुसन्धान गरी सुझाव सहित प्रतिवेदन दिन संसदीय समिति गठनको प्रस्ताव गरिनेछ। ए माओवादीको नेतृत्व त मध्यमार्गी प्रस्तावमा सकारात्मक रहेको स्रोतको दावी छ। प्रस्तावमा संघीयको एजेण्डाप्रति ए माओवादीको शंका मेटाउन धर्म निरपेक्ष समावेशी सहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने प्रतिबद्धता दोहोर्याइनेछ। राजनीतिक सहमतिका आधारमा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने र नयाँ स्वरूपको उच्च स्तरीय राजनीतिक समिति गठन हुने गरी उसका सबै माग र सरोकारलाई सम्बोधन गर्ने तयारी कांग्रेस एमालेको छ।
नेकपा ड्यास माओवादीका अध्यक्ष मोहन वैद्यले बरू आफू मर्न तयार हुने तर दक्षिणपन्थी संशोधनवादी नहुने बताउनु भएको छ। ललितपुरको कुपण्डोलमा एक साता लामो केन्द्रीय समितिको बैठकमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूबाट उठाइएका प्रश्नको जवाब दिने क्रममा शनिबार अध्यक्ष वैद्यले 1.5 घण्टा लामो मन्तव्य दिँदै भन्नुभयो, म बरू मर्न तयार छु तर दक्षिणपन्थी संशोधनवादी बन्दिन, तपाईँहरू ढुक्क हुनुहोस्। ए माओवादीको एक साता लामो केन्द्रीय समिति बैठक शनिबार सकिएको छ। बैठकले अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। स्रोतका अनुसार अध्यक्ष वैद्यको प्रतिवेदनमा संविधान सभाको विघटन गरी सर्वपक्षीय गोलमेज सभा मार्फत राष्ट्रिय संयुक्त सरकार बनाउनु पर्ने माग गरिएको छ। यसका लागि सशक्त प्रतिरोध आन्दोलन गर्ने कार्यनीति अघि सारिएको छ। संविधान सभा भवनतिर पार्टीले अब फर्किएर पनि हेर्दैन। दलहरू असहमतिमा आए गोलमेज मार्फत नयाँ निकास दिन मानेन भने अब सड़कबाटै संविधान जारी गरिन्छ। बैठकबाट पारित लाइनबारे जानकारी दिँदै माओवादीका एक केन्द्रीय सदस्यले बताएका थिए, बैठकले क्रान्तिको कार्यदिशा समृद्धि पार्दै लाने निर्णय गरेको नेताले बताएका छन्। आगामी संघर्षको ठोस कार्यक्रम तय गर्ने जिम्मा पलेट ब्यूरोलाई दिएको छ। बैठक औपचारिक रूपमा सकिएको छ। बैठकले अध्यक्षका राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। ए माओवादीका सचिव देव गुरूङले बताउनु भएको थियो, बैठकका निर्णयहरूबारे अहिले टिप्पणी नगरौं। पुस एक गते दिउँसो एक बजेको पन्टोलमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराइनेछ भनेर बताउनु भएको थियो।
एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले संकटकाल लगाएर संविधान सभाको म्याद थप गर्न नसक्नु आफ्नो जीवनकै ठूलो गल्ती भएको बताउनु भएको छ। शुक्रबार नेता डाक्टर भट्टराईले आफ्नो फेसबुक पेज मार्फत आफूले त्यो गल्ती स्वीकार गरेको उल्लेख गरेका छन्। अर्को प्रसंगमा डाक्टर भट्टराईले आफ्नो पार्टीले उन्नत र वैकल्पिक राज्य सत्ता र समाज र संस्कृति निर्माण गर्न खोजे पनि समयक्रममा अरूभन्दा फरक हुन नसकेकाले जनताले नयाँ शक्तिलाई भन्दा पुरानैलाई रोजेको बताउनु भएको छ। उस्तै नयाँ शक्तिमाथि जोखिम उठाउनु भन्दा पुरानै खराब शक्तिहरूसँग चित्त बुझाउनु उचित ठानेको भट्टराईको ठहर छ।
चीनले चन्द्रमामा मानव रहित यान सफलतापूर्वक अवतरण गराएको छ। यो गत झण्डै 40 वर्षमा कुनै पनि देशले चन्द्रमामा यान पठाएको पहिलो सफल कार्य हो। चीनको सरकारी टेलिभिजनमा देखाइएका प्रत्यक्ष दृश्यहरूमा बेजिङ स्थित चन्द्र अभियान टोलीका वैज्ञानिकहरूले ताली बजाएर खुशी मनाएको देख्न सकिन्थ्यो। झण्डै 2.5 लाख माइल टाढा चीनको अन्तरिक्ष वाहनले चन्द्रमामा अवतरण गर्दाको क्षण यो अभियानका संचालककर्ताहरूका लागि अभूतपूर्ण समय थियो। चीनको सरकारी टेलिभिजनले यो दृश्य प्रत्यक्ष देखाएको थियो। कम्प्युटर दृश्य र चाङ यी तेस्रो नामको अन्तरिक्ष यानको गतिविधिलाई कम्प्युटरबाट बनाइएका तस्विरहरूको माध्यमबाट व्याख्या गरिएको थियो। ती दृश्यहरूमा उक्त यान हल्कासँग चन्द्र सतहमा अवतरण गरेको देखाइएको थियो। चीनभन्दा अघि जम्मा 2 देशले मात्र चन्द्र सतहमा आफ्नो यान अवतरण गराउन सकेको थियो। संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघ त्यस बेला शक्ति राष्ट्रहरू थिए। अब चन्द्रमामा यान पठाएर चीनले पनि आफ्नो बढ्दो प्राविधिक शक्ति प्रदर्शन गर्न चाहेको छ। जोडको खरायो नामक चन्द्र वाहनले 3 महिनासम्म चन्द्र सतहमा अन्वेषण गर्नेछ। अहिले जोड रियाबिट नाम दिएको चन्द्र वाहन अवतरण यानबाट छुटिएको छ र बे अफ रेनबोइज भनिने ज्वालामुखी निर्मित समथर सतहमा गुड्न थालेको छ। आइतबारदेखि नै उक्त रोबोट वाहनले चन्द्र सतहको अन्वेषण गर्न थाल्नेछ र आगामी 3 महिनासम्म त्यहाँ कुनै दिन चीनले प्रयोग गर्न सक्ने खनिज र ऊर्जाको स्रोतहरू खोजी गर्नेछ। बेजिङ स्थित एकजना बीबीसी संवाददाता भन्छन्, यो समग्र अभियान उच्चतम वैज्ञानिक उपलब्धिको परिणाम हो, तर चीनले यसलाई वैज्ञानिक क्षमताका रूपमा भन्दा पनि चन्द्रमासम्म पुगेर आफूलाई उदाउँदो शक्तिका रूपमा प्रस्तुत गर्न सफल भएको संकेतलाई बढी महत्व दिएको छ।
बंगलादेशमा त्यहाँका एकजना मुस्लिम नेतालाई युद्ध अपराधको कानून बमोजिम मृत्युदण्डको सजाय दिएपछि शुरू भएको विभिन्न विरोध प्रदर्शनहरूमा परि कम्तीमा पनि 6 जनाको ज्यान गएको छ। प्राप्त समाचार अनुसार ती विरोध प्रदर्शनहरूमा परि 3 जना प्रदर्शनकारीको ज्यान गएको हो। आफ्ना नेतालाई मृत्युदण्ड दिएपछि त्यसको विरोधमा कार्यकर्ताहरूले देशैभरि प्रदर्शन लाई जारी रहेका छन्। बंगलादेशको एउटा ठूलो मुस्लिमवादी दल जमात ए मुस्लिमका नेता अब्दुल क्वादर मोल्लालाई 2 दिन अघि मृत्युदण्ड दिएको थियो। सो कार्यवाही पछि बंगलादेशमा विरोध प्रदर्शन जारी राखिएका छन्, जसका कारण विगतका केही दिनदेखि राजनीतिक संकटमा परेको बंगलादेशमा अर्को समस्या थपिएको छ।
र अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। अहिलेको तापक्रम 22 डिग्री सेल्सियस रहेको छ भने आज रातिको तापक्रम 13 डिग्री सेल्सियस रहनेछ। भोलिको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस रहनेछ। आज राति साउथ अस्ट्रेलियाको कुनै भागमा आंशिक बदली हुने र भोलि प्राय सबै भागमा मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र भोलि सूर्योदय बिहान ठिक 5:56 हुनेछ र सूर्यास्त साँझ ठिक 8:25 हुनेछ।
Mm-hmm. साथी आज फेरी त्यसै झरी पर्यो धेरै वर्ष पछि आज फेरी त्यसै झरी पर्यो तिमीलाई सम्झेर तेरे वर्ष पछि आज फेरि त्यसै झरी पर्यो
कुमारको यो कर्णप्रिय आवाजमा झरी यो गीतपछि अब हामी कुराकानी गर्न लागेका छौँ र अब हामीले अरू प्रसङ्ग बदल्दैछौँ र अब अस्ट्रेलियामा भएका गतिविधिहरू कहाँ कहाँ के भइरहेका छन् कस्ता कस्ता कार्यक्रमहरू भइरहेका छन् नेपाली समुदाय र भुटानी समुदायमा अब हामी त्यसको बारेमा कुराकानी गर्नेछौँ
र श्रोताहरू यसै मेरो हातमा एउटा प्रसङ्ग छ अनि अस्ट्रेलियामा चाहे हामी विदेशमा बसेर भए पनि हाम्रो संस्कृति परम्परा रीतिरिवाज भाषा वेशभूषालाई पनि हामीले उत्तिकै जगडा गरिरहेका छौँ चाहे हामी देशबाट बाध्यतामा होस् चाहे परिस्थितिले गर्दा होस् विदेशमा भए पनि हाम्रो भाषा संस्कृतिलाई जगडा गरिरहेको यस गतिविधिले देखाउँछ र जुन सिडनीमा भएको उद्यौली पर्व सम्पन्न भएको मसँग एउटा प्रसङ्ग छ श्रोताहरू गएका वर्षहरूमा झैँ यस वर्ष पनि अस्ट्रेलियाको सिडनीमा उद्यौली पर्व सम्पन्न भएको छ किराँत परिषदको आयोजनामा सो कार्यक्रम डिसेम्बर 14 शनिबार वेल्टम पार्क अलराउन्डमा गरिएको थियो राई लिम्बू यक्खा र सुनवार समुदायका र अन्य समुदायको पनि बाक्लो उपस्थिति रहेको थियो आफ्नो संस्कृति झल्कने पहिरन लगाएर कार्यक्रममा सहभागीहरूले किराँत राई लिम्बू नृत्य प्रस्तुत गरेका थिए कार्यक्रममा मौलिकता झल्कने खानाका परिकारहरूको व्यवस्था गरिएको थियो परिषदका संयोजक चित्र तुम्बा हाम्फेले प्रकृतिले बस्नलाई बास र खानालाई गाँस दिने भएकीले उनको पूजाको लागि यो पर्व मनाइने जानकारी दिएका थिए त्यसै गरी अर्का संयोजकले आफ्नो सभ्यता र संस्कृतिलाई जगेर्णा गर्नको लागि पनि यो पर्व हरेक साल मनाउँदै आएको जानकारी दिनुभएको छ। यसै गरी कार्यक्रममा गणेश तामाङ, जितमान लिम्बू, चित्र तुम्बा आम्बे, शशी राई, मेजर भला राई, राम राई, डाक्टर नारायण प्रधान, भूमा लिम्बू, अरूण तामाङ लगायतका सिडनीका नेपाली समुदायका प्रतिनिधिहरूले सहभागी भएका थिए र अन्त्यमा सबैले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।
नयाँ वर्ष 2014 स्वागत गर्दै चर्चित ब्यान्ड मंगोलियन हज अर्थात राजु लामा एडलाइडमा सांगीतिक कार्यक्रम गर्ने भएका छन्। यी डिसेम्बर 30 तारीकका दिन हुने सो कार्यक्रममा मंगोलियन हज र स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ। बुटलफर स्कूल, काठमाडौँ प्यालेस र चोइस मार्टको संयुक्त आयोजनामा हुने सो च्यारिटी कार्यक्रमबाट उठेको आर्थिक रकम नेपालको शैक्षिक विकासका लागि प्रयोग गरिने आयोजकले बताएका छन् र साउथ अस्ट्रेलियामा बस्ने केही जुगारू नेपाली युवाहरूले सञ्चालन गरेको बोटल फर स्कूल अभियानले विगतमा पनि नेपालमा रहेका स्कूलहरूलाई सहयोग गर्दै आएको छ। 2012 नोभेम्बरदेखि शुरू भएको यस अभियानले खाली बोटल र क्यान संकलन गरी त्यसलाई डिपोमा बेचेर संकलन भएको पैसा नेपालको शैक्षिक विकासका लागि सहयोग गरिरहेको छ। अहिलेसम्म लमजुङ जिल्लामा रहेको इलाम पोखरी गाविसमा रहेको श्री सानो काभ्रे माध्यमिक विद्यालयलाई 2,25,000 सहयोग गरिसकेको छ। साथै हेल्प नेपाल नेटवर्कलाई 1,015 सहयोग गरेको छ। र नारायण काजी गुरुङ लेख्नुहुन्छ, कार्यक्रम हुने स्थान चाहिँ द जीओबी होटल 59 प्रोट रोड हिन्ड HINDMARS हिन्ड मार्समा चाहिँ रहेको छ। हामीले भोइस अफ साङ्ग्रिलाको फेसबुक पेजबाट पनि यो अझै विस्तृत जानकारी कार्यक्रम हुनुभन्दा एक दुई दिन अगाडि हामीले विस्तृत जानकारी त्यहाँको एड्रेसको बारेमा दिनेछौँ।
आदरणीय श्रोताहरू, तपाईँले अहिले सुन्नुभयो राजु लामाको जुन प्रमो जुन एडलेडमा हुन गइरहेको प्रमोको छोटो हामीले यहाँ प्रस्तुत गर्यौं र यतिकैमा मैले अर्को प्रसंग पनि जोड्न चाहेँ। आदरणीय श्रोताहरू, जुन नेपालमा बुद्ध जन्मेका होइनन् भनेर चाहिँ प्रचारवादी जुन भ्रम सिर्जना भइरहेको अवस्थामा मैले यही प्रसंगलाई लिएर मैले छोटो यहाँ प्रस्तुत गर्न लागे। नेपालमा जन्मिएका बुद्धको सही समाचार बङ्ग्याएर विश्वव्यापी भ्रम बढ्न थालेपछि यसतर्फ विश्वका नेपालीहरू एक बन्दै यस सम्बन्धी कार्यक्रमलाई अगाडि बढ़ाएका छन्। यस अन्तर्गत विश्व कपिल वस्तु दिवस अभियानले संसारभरका बुद्ध प्रेमीहरूलाई आवाज लाई एकत्रित गर्दै एक सञ्जाल कार्यक्रम विस्तार गरेका छन्। बुद्ध नेपालमा जन्मेकाले उनको सही समाचार नबुझ्याउन र भ्रममा नपार्न पनि सो अभियानले अन्तर्राष्ट्रिय जगतलाई अनुरोध गरेको छ। यसै अन्तर्गत अस्ट्रेलियामा हालै लुम्बिनी कपिल वस्तु दिवस अभियान भव्य रूपमा मनाइएको छ। मेलबर्नमा र सिडनीमा एकैपटक सञ्चालन गरिएको सो कार्यक्रमलाई प्रतिनिधिको माध्यमले एकैपटकका सुन्न सकिने व्यवस्था आयोजकहरूले गरेका थिए। कार्यक्रममा अभियानका अध्यक्ष राम कुमार श्रेष्ठ, अस्ट्रेलिया संयोजक निमा शेर्पा, एनएसडब्ल्यूका महावाणिज्यदूत दीपक खड्का, भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जन, गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष महेन्द्र ओली, नेपाली आदिवासी जनजाति मंचका अध्यक्ष गणेश तामाङ लगायतले सो अवसरमा बुद्ध जन्मिएको थल लुम्बिनीमा भएको तथ्य युनेस्कोले समेत स्वीकार गरिसकेकाले यसलाई भ्रममा नराख्न अनुरोध गरेका थिए। मेलबर्नबाट दीपाश्री शाह र सिडनीबाट ऋचा धितालले सञ्चालन गरेको सो कार्यक्रममा मोरेल्यान्ड सिटी काउन्सिलका काउन्सिलर सुई बोल्टन, नेपाल एसोसिएशन भिक्टोरियाका बम योजन एनआरएनएन भिक्टोरियाका संयोजक ऋषि कडेल लगायतले सो अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीलाई चिनाउन हरेक नेपालीले आफ्नो व्यवसाय अस्ट्रेलियाको केही बौद्ध गुम्बाहरूका पाठ्य पुस्तकमा बुद्ध जन्मस्थल भारतमा भएको उल्लेख गरिएकाले पनि ती सामग्री सच्याउन अभियानले जारी गर्ने जनाएको छ। गुगल खोजले समेत बुद्धको जन्मस्थल भारतमा भएको देखाउने गरेकोले अभियानकै पहलमा सो तथ्य सच्याउने काम पूरा भएको छ। सिडनी र मेलबर्नमा भएको सो कार्यक्रममा विदेशमा रहेका नेपाली संचार माध्यमलाई समेत नेपाल र बुद्धको प्रचारमा प्रभावकारी काम गरेकोमा वर्षको मीडिया अवार्ड प्रदान गरिएको थियो। सो अवसरमा अस्ट्रेलियाको पहिलो नेपाली टेलिभिजन एमएनटीभी तथा अस्ट्रेलियाको पहिलो समाचार अनलाइन अस नेपाल न्यूजलाई अवार्ड प्रदान गरिएको थियो। यस्तै नेपाली पत्र, नेपाली टाइम्स, अस्ट्रेलिया मेलबर्नको नेपाली संचार सञ्जाल समेत सो अवसरमा अवार्ड प्रदान गरिएको थियो।
कर्मभूमिमा जीवनयापन गरिरहेका नेपालीहरूलाई मनोरञ्जनको माध्यमबाट जन्मभूमिको स्मरण गराउने तथा नेपाली कला क्षेत्रको विकास र उन्नतिमा सघाउ पुर्याउने उद्देश्यले विशुद्ध मनोरञ्जन पस्कने जमर्कोका साथ महायात्रा 2014 कार्यक्रम हुने भएको छ। नेपालका वरिष्ठ तथा सम्मानित राष्ट्रिय कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा चर्चित कलाकारहरू वसुन्धरा भूषाल, किरण केसी, नरेन्द्र कंसकार, शिवहरि पौडेल र गायिका कुन्ती मोक्तानका साथ हरिवंश आचार्यका सुपुत्र मोहित आचार्य पनि महायात्रामा सहभागी हुनेछन्। मेलबर्नमा रहेको सोलाङ चरले आयोजना गर्ने यो कार्यक्रम अस्ट्रेलियाका प्रमुख शहरहरू एडिलेड, मेलबर्न, सिडनी, ब्रिस्बेन, पर्थमा आयोजना हुनेछन्। महायात्राको शुरूआत पर्थबाट शुरू भई सिडनीमा अन्त्य हुनेछ, जसका लागि कलाकारहरू नेपालबाट 16 जनवरीमा अस्ट्रेलिया आइपुग्नेछन्। कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक सोलाङ चरले नेपाली पत्रलाई जानकारी दिएका छन्। मेलबर्नमा आयोजक कम्पनी सुलोङ चरले नै कार्यक्रम गर्नेछ भन्ने अन्य शहरहरूमा स्थानीय इभेन्ट आयोजक तथा सामुदायिक संस्थाको सहकार्यमा कार्यक्रम आयोजना हुनेछ। मेलबर्नमा हुने कार्यक्रम स्थल सबैभन्दा महत्वपूर्ण रहेको छ। मेलबर्न कन्भेन्सन सेन्टरमा कार्यक्रम हुनेछ, जुन सबैभन्दा उत्तम र अन्तर्राष्ट्रिय स्तरको स्थलको रूपमा नाम कहलिएको छ। यस्तै अन्य शहरहरूमा पनि स्तरीय स्थानहरू रोजाइमा परेका छन्। ख्यातिप्राप्त नेपाली कलाकारहरूलाई एकजुट गराई भरपूर मनोरञ्जन दिलाउनु कम्पनीको उद्देश्य रहेको छ। त्यसै गरी चलचित्र सायद निर्माण गरिसकेका दुर्गर्षी फिल्मको दोस्रो चलचित्र होस्टेल साउथ अस्ट्रेलियाको मर्करी सिनेमा हलमा प्रदर्शन भएको छ। यस वर्षको सर्वाधिक व्यापार गर्न सफल चलचित्र होस्टेल चलचित्रमा अघिल्लो पुस्ताका स्थापित कलाकारहरूका छोरा मुख्य पात्रका रूपमा छन्। चरित्र अभिनेता टिका पहाड़ीका छोरा गौरव नायक, भुवन केसीका छोरा अनमोल तथा निर्देशक शोभित बस्नेतका छोरा सलोन चलचित्रका मुख्य नायकका रूपमा छन्। साथै टिका, भुवन तथा शोभितले पनि चलचित्रमा अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन्। सुनिल रावलको निर्माण, हेमराज विशीको डेब्यू निर्देशनको यो चलचित्रको छायाङ्कन हरि हुमा गाईले गरेका हुन्। एमबीबीएस अध्ययनका लागि होस्टेलमा बसेका विद्यार्थीहरूको कथालाई मुख्य विषय बनाइएको यो चलचित्रमा होस्टेलको जीवनका सामान्य घटनालाई प्रभावकारी शैलीमा चित्रण गरिएको छ। सन्तानलाई होस्टेलमा राख्दा उनीहरूको मनोविज्ञानमा पर्ने प्रभाव पनि चलचित्रले समेटेको छ।
र श्रोताहरू, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ। करिब हामीसँग 6 मिनट मात्र बाँकी छ र कार्यक्रमका दौडानमा हामी धेरै प्रसङ्गहरू हामीले यहाँहरूमाझ हामीले धेरै प्रस्तुत गरिसक्यौँ र कार्यक्रमको अन्त्यतिर हामीले एउटा म स्वास्थ्य सम्बन्धी एउटा छोटो टिप भन्न जाँदैछु। श्रोताहरू, कुन रोगमा कुन रसको प्रयोग गर्ने भन्ने कुराहरू चाहिँ म यहाँहरूलाई प्रस्तुत गर्नेछु, ध्यान दिएर सुन्नुहोला। भोक लगाउन, यदि तपाईँलाई भोक लाग्दैन भनेपछि भोक लगाउनको लागि चाहिँ कुन रसले तपाईँलाई भोक दिलाउन सक्छ? बिहानी खाली पेटमा कागती पानी पिउने, खानुभन्दा पहिले अदुवाको चिरा नुनसँग खानाले तपाईँलाई भोक लाग्न सक्छ। नम्बर दुईमा तेजीला आँखाको लागि, अब आँखा तपाईँ देख्नुहुन्न, तपाईँको आँखा कमजोरी छ भने तपाईँलाई आँखा तेजीला पार्नको लागि चाहिँ कुन कुन रस प्रयोग गर्दा तपाईँको आँखा तेजिलो हुन्छ? गाजरको रस तथा हरियो धनियाँको रस उत्तम मानिन्छ। सबैभन्दा चाहिँ गाजरको रस र कागत धनियाँको रस। यसै गरी तपाईँलाई निन्द्र लागेन, निद नलागेको अवस्थामा चाहिँ तपाईँ के गर्ने भन्दा चाहिँ अङ्गुर र स्याउको रस पिपला मूल महसँग मिसाएर खायो भने तपाईँलाई निन्द्र लाग्न सक्छ। र यसै गरी मखन र बेसार मिलाएर राति सुत्ने बेलामा मुख अथवा अनुहारमा लगाउनाले तपाईँको अनुहार चम्किलो र निरोगी हुन सक्छ। र धनियाँ चपाउनाले तपाईँको मुखको दुर्गन्ध हट्न सक्छ। तपाईँ धनियाँ चपाइरहनु भयो, तपाईँको गनाउने सास गनाउँछ भने तपाईँको सास गनाउनेबाट वञ्चित, तपाईँ सास गनाउँदैन। यसै गरी मेथीको सब्जी नियमित खानाले अथवा त्यसको दुई दुई चम्चा रस दिनमा दुईचोटि पिउनाले शरीरमा कुनै रोग हुँदैन। ल, तपाईँ बिरामी हुनुहुन्न, तपाईँले चाहिँ नि मेथीको रस ढुकै खानुभयो भनेदेखि चाहिँ दुई दुई चम्चा दिनमा दुईपल्ट खानुभयो भने तपाईँ एकदम निरोगी बन्नुहुनेछ। श्रोताहरू,
श्रोताहरू, यो त भयो स्वास्थ्य सम्बन्धी जानकारी र तपाईँलाई हामी भन्न चाहन्छौँ, बगेको खोला फर्किँदैन, समयले हामीलाई पर्खिँदैन भने जस्तो एक घन्टा बितिसकेको छ र आगामी हप्ता यही समय यानि कि 36 देखि 37 सम्म हामी आउनेछौँ र नेपाली कार्यक्रम लिएर 35 देखि 37 सम्म हामी यहाँको साथमा आउनेछौँ। आइतबार चाहिँ कार्यक्रम सुन्न नभुल्नुहोला र यहाँहरूको समय स्वस्थ रहोस्, व्यस्त रहोस्, मस्त रहोस् भन्दै एउटा साङ्गीतिक प्रस्तुति दिँदै म नवीन
र म खगेन्द्र
बिदा हुन्छौ। हस्त, धन्यवाद।
धन्यवाद र यहाँहरूको यो साता सुखमय रहोस्, शुभ सन्ध्या।
काटो